نستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وعلى آله وأصحابه وبارك وسلم بارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وهذا كتاب أنزلناه مبارك فاتبعوه واتقوا لعلكم ترحمون صدق الله العظيم میرے قابل احترام بزرگوں حیات المسلمین کے رو نمبر 23 میں حکیم الامت حضرت مولانا تھانوی رحمۃ اللہ علیہ نے صبر اور شکر کا بیان فرمایا ہے اور یہ متعدد وجوہ سے بہت ہی اہم بیان ہے اور ہے بھی کافی تفصیل سے. اس لیے ہمیں بڑے توجہ و دھیان سے اور جذبہ عمل سے بھرپور ہو کر اسے سننا چاہیے اور پھر عمل کرنے کی کوشش کرنی چاہیے اور توفیق عمل کی دل کی گہرائی سے دعا بھی مانگنی چاہیے. پھر ان دونوں میں حضرت نے صبر کا بیان زیادہ کیا ہے, شکر کا بیان کم کیا ہے, جس کی وجہ یہ بیان فرمائی ہے کہ صبر کا موقع زیادہ آتا ہے, شکر کا موقع کم آتا ہے. دوسرے شکر کے موقع پر تو عام طور پر آدمی بآسانی شکر کر ہی لیتا ہے, لیکن صبر کے موقع پر بہت کم لوگ صبر کر پاتے ہیں, جبکہ زیادہ ضرورت ہے کہ جب صبر کے موقع زیادہ آتے ہیں تو صبر بھی آدمی زیادہ کرے اور صبر کرنے کی آدمی زیادہ اپنے اندر عادت ڈالے. ضرورت تو دونوں کی ہے, لیکن شکر آسان ہے, صبر زیادہ مشکل ہے. تو جو مشکل ہو اس میں زیادہ توجہ کی ضرورت ہے, زیادہ محنت کی ضرورت ہے, زیادہ مشق کرنے کی ضرورت ہے. اس لیے صبر کا بیان حضرت نے زیادہ کیا ہے اور یہ بالکل حقیقت ہے. آپ ایک ہی دن کا کسی دن جائزہ لے کے دیکھ لیں, صبح سے لے کر شام تک, تو اندازہ ہوگا کہ صبر کے موقع بہت زیادہ آئے, شکر کے موقع اس کے مقابلے میں کم آئے. معلوم صبر کی زیادہ ضرورت ہے, شکر کی بھی ضرورت ہے. تو یہ صبر اور شکر جو ہے یہ ہماری ساری زندگی پر محیط ہے. روز مرہ کے جتنے بھی ہم کام انجام دیتے ہیں کوئی بھی صبر سے خالی نہیں ہے. یہاں تک کہ جو شکر کا موقع ہے وہ بھی صبر سے خالی نہیں ہے. لہذا دونوں کی ہمیں سخت ضرورت ہے اور دونوں میں اللہ تعالیٰ کی رضا ہے. دونوں سے اللہ تعالیٰ کا قرب بڑھتا ہے, بندہ اللہ تعالیٰ کا مقرب بنتا ہے, اور جتنا بندہ اللہ تعالیٰ کا مقرب بنتا ہے اتنا ہی اس کو اللہ تعالیٰ کی رضا ملتی ہے. اور ہمارے اس دین پر عمل کرنے کی جو انتہا ہے وہ اللہ تعالیٰ کی رضا حاصل کرنا ہے. جس کی عطا کرنے کی اللہ پاک نے قرآن کریم میں صحابہ کرام کے لیے باقاعدہ اعلان فرما دیا ہے رضی اللہ عنہ و رضو عنہ, اللہ پاک ان سے راضی ہو گئے وہ اللہ تعالیٰ سے راضی ہو گئے. یہ ہے ہمارے اس دین پر چلنے کی انتہا. ہم سب کو اس دنیا میں رہ کر دین پر چل کر صبر اختیار کر کے شکر ادا کر کے کسی نہ کسی طرح اللہ پاک کو راضی کرنا ہے. اور جس کو اللہ تعالیٰ کی رضا حاصل ہوگی نا اس کو ضرور اللہ پاک اپنی جنت میں داخل فرمائیں گے, کیونکہ وہ مقام رضا ہے, یعنی وہ اللہ تعالیٰ کے راضی ہونے کی جگہ کا نام ہے. جس سے اللہ پاک راضی ہوں گے ضرور آخرت میں اس کو جنت میں داخل فرمائیں گے, ان کا وعدہ ہے اور پکا وعدہ ہے جس میں کسی شک کی گنجائش نہیں. اور پھر اس میں جو ایک نعمت حاصل ہوگی نا اللہ تعالیٰ ہم سب کو بار بار نصیب فرمائے وہ ہے اللہ جل شانہ کی زیارت. تو جیسے اللہ تعالیٰ کی رضا سب سے بڑھ کر, ایسی جنت کی لاکھوں لاکھ نعمتوں میں سب سے بڑھ کر اللہ جل شانہ کی مبارک زیارت اللہ تعالیٰ ہم سب کو بار بار نصیب فرمائے, یہ سب سے بڑی نعمت ہوگی. اسی کو ہمارا رحمت اللہ علیہ نے اپنے عطا فرمودہ چند اشعار میں ذکر فرمایا ہے, تیرے دیکھنے کی جو آس ہے یہ زندگی کی اساس ہے. یعنی ہماری زندگی کی بنیاد یہ ہے کہ اللہ تعالیٰ کی زیارت نصیب ہو جائے. تیرے دیکھنے کی جو آس ہے آسمان امید, تیرے دیکھنے کی جو آس ہے یہ زندگی کی اساس ہے. میں ہزار تجھ سے بعید ہوں یہ عجب کہ تو میرے پاس ہے. تیری ذات پاک ہے لازوال, تیری سب صفات ہیں بے مثال, تو برون وہم و خیال ہے تو ورائے عقل و قیاس ہے, تو برون وہم و خیال ہے تو ورائے عقل و قیاس ہے. کسی انجمن میں قرار دل نہ کسی چمن میں بہار دل, کہوں اس کس سے حالت زار دل یہ ہر جگہ میں اداس ہے. پھر اللہ تعالیٰ کا سچا عاشق ہے جو ہم وقت اللہ تعالیٰ کی رضا کا طالب ہے اور اس کے لیے دن رات کوشش میں لگا ہوا ہے تو اس کا دل دنیا میں لگتا نہیں ہے, اس لیے کہ زیارت نہیں ہو رہی, جلوہ نظر نہیں آ رہا, اس لیے وہ یہاں بے چین رہتا ہے, بے قرار رہتا ہے اس اعتبار سے کہ کب اس جیل خانے سے میں رہا ہوں اور مالک حقیقی کی بارگاہ میں حاضری لوں اور ان کی زیارت سے مالامال ہوں. حدیث میں آتا ہے کہ جیسے مومن کی روح نکلتی ہے تو ملائکہ اس کو لے کر کے اللہ تعالیٰ کی جناب میں پیش کرتے ہیں اور خود اللہ پاک اس سے کلام فرماتے ہیں اور اپنی رضا کا پروانہ دیتے ہیں اور پھر کہتے ہیں کہ دوبارہ اس کی روح کو اس کے جسم میں لوٹا دو, پھر بعد میں ان سے ملاقات ہوگی انشاءاللہ تعالیٰ. اس لیے جتنے بھی اللہ والے ہیں جو اللہ تعالیٰ کے سچے عاشق ہیں وہ دنیا میں اداس اور بے قرار رہتے ہیں. تو برون وہم و خیال ہے تو ورائے عقل و قیاس ہے. کسی انجمن میں قرار دل نہ کسی چمن میں بہار دل, کہوں کس سے حالت زار دل کہ ہر جگہ میں اداس ہے. تیرا کچھ پتا بھی جو پا گیا وہ تمام جہان پہ چھا گیا, تیرا کچھ پتا بھی جو پا گیا وہ تمام جہان پہ چھا گیا. اسے اب کسی سے امید ہے نہ کسی سے خوف و ہراس ہے. دنیا میں یہ سمجھو بادشاہ بن جاتا ہے. ظاہر میں تو فقیر ہوتا ہے, باطن کے اعتبار سے وہ بادشاہ ہوتا ہے. حضرت ابراہیم بن ادہم رحمۃ اللہ علیہ کا واقعہ یاد آیا. حضرت ابراہیم بن ادہم رحمۃ اللہ علیہ اللہ تعالی کی تلاش میں تھے اور ان کے دل میں اللہ تعالی کی بڑی محبت تھی, لیکن بلخ کی سلطنت کی وجہ سے وہ اس کو پوری طرح حاصل نہیں کر پاتے تھے. لیکن بے چین اور ان کے دل میں تڑپ رہتی تھی کہ کب اللہ تعالیٰ کی سچی محبت حاصل ہو, تعلق حاصل ہو, تابے داری نصیب ہو. اور کسی کے دل میں جب تڑپ ہو تو اللہ تعالیٰ ضرور انتظام کرتا ہے. اللہ تعالیٰ ہمارے دل میں بھی اپنی سچی تڑپ اور تابے داری کا سچا جذبہ اور فکر عطا فرما. جس دن یہ بات آ جائے گی سارے کڑیاں جڑ جائیں گی ان شاء اللہ تعالیٰ, سارے انتظامات ہو جائیں گے. ورنہ تو بس تو ہی نہ چاہے, تو ہی اگر نہ چاہے تو بہانے ہزار ہیں. اے خواجہ در دنیا سے اگر نہ طبیب ہست, اللہ تعالیٰ تک پہنچنے کا راستہ تو موجود ہے, چلنے والا ہونا چاہیے. چلنے والے ہوں تو پھر سب کچھ ہو جاتا ہے. ایک تو اللہ تعالیٰ نے ان کا عجیب انتظام فرمایا اپنے تک پہنچنے کا, اور اپنے سچے تعلق کا عجیب و غریب انتظام فرمایا. ایک دن وہ رات کو اپنے محل میں اپنے کمرے میں آرام کر رہے تھے کہ اچانک انہوں نے محل کی چھت پر کچھ لوگوں کے چلنے کی اور تیز تیز چلنے کی آواز سنی, جس سے ان کی آنکھ کھل گئی. تو آپ نے خادموں سے کہا جاؤ اوپر, دیکھو کون بلا کر آؤ, کون لوگ ہیں, کہاں سے آئے, کیوں آئے, کیا کرنے آئے. تو چند ایک آدمی کو پکڑ کے لائے اور ہنس گیا, حضور یہ آپ کے محل کی چھت پر ادھر ادھر گھوم رہے تھے. تو ان سے بادشاہ سلامت نے یعنی ابراہیم بن ادہم رحمۃ اللہ علیہ نے پوچھا, بھائی تم لوگ چھت پر کیا کر رہے تھے؟ اپنی ایک چیز ڈھونڈ رہے تھے, اپنی ایک چیز تلاش کر رہے تھے. کہا کیا تلاش کر رہے تھے؟ اونٹ تلاش کر رہے تھے. اونٹ کہتا ہے اللہ کے بندو یہ بتاؤ تمہارا اونٹ کہاں کھویا تھا؟ پھر جنگل میں. اونٹ کہاں کھویا تھا؟ جنگل میں. تو بھلے مان تم بھلے مانسو, ایک تو اونٹ کچھ سوئی کا نام تو ہے, تم اس کو ڈھونڈو اور پھر وہ نہ مل. پھر کھویا جنگل میں تلاش کر رہے ہو محل کی چھت پہ, اس میں بھی کوئی جوڑ ہے, یہ بھی کوئی عقل مندی کی بات ہے. ارے بھائی جنگل میں کھویا, جنگل میں تلاش کرو جا کر کے. کھویا جنگل میں ڈھونڈ رہے ہو محل کی چھت پہ, تمہیں پتہ نہیں کتنا سنگین پہرا لگا ہوا ہے. یا تو چڑیا بھی پر نہیں مار سکتی, تو جائے کہ اونٹ جنگل میں سے اڑ کے یہاں آئے گا. کہیں اڑن اونٹ سنا ہے تم نے؟ تمہاری بھی عقل آدمی. تو انہوں نے ایک بات کہی, غائب ہو گیا کہ جیسے جنگل کا کھویا ہوا اونٹ محل کی چھت پر تلاش کرنا حماقت ہے, بے وقوفی ہے, ایسی تخت شاہی پر بیٹھ کر اللہ تعالیٰ کی محبت تلاش کرنا بھی بے وقوفی ہے. ان کے دل سے نکلی تھے, سلطان کے دل سے نکلی, اور ایسے نکلی کہ بادشاہ کو بھی دل سے نکال دیا اس نے. واقعی یہ تو بالکل صحیح کہہ رہا ہے. تو اللہ تعالیٰ نے ایک بہانہ بنایا تھا ان کی ہدایت کا, کیونکہ وہ اللہ تعالیٰ کی محبت کے سچے طالب تھے. لہذا جب انہوں نے یہ بات سنی तो उनके समझ में आ गई, समझ में आते उन्होंने उसमें अमल कर लिया कि शाही लिबास उतारा, सल्तनत बलख से इस्तीफा लेकर और खुफिया दरवाजे से बाहर, और वो जंगल में तशरीफ लेगा और वहां पर याद इलाही में मशहूर हो गया। अब वहां दिन रात अल्लाह तआला की याद में मशहूर रहते थे। तो एक दिन वो बुजरा जिस जमाने में ये बलख के बादशाह थे वहां से गुजरे, तो वहां जब गुजरे तो उन्होंने दूर से देखा कि हमारे साबिक बादशाह सलामत यहां जंगल में बेयार मददगार बैठे हैं। तो वो अपने घोड़ों से उतरे और आदाब शाही बजा लाए और बड़े अदब के साथ खिदमत में हाजिर हुए और अर्ज किया कि या हजरत आप वही बादशाह है हमारे, जब आप अपने तख्त पर बैठा करते थे आपकी एक अजीब शान होती थी और हम सब उमरा गुजरा आपके सामने आपके गुलाम और ताबेदार होते थे, तो हमें दो बातें आपसे अर्ज करनी है। एक तो ये कि वो तख्त अब भी आपके लिए हाजिर है, आप आए अपने जब तख्त पर तशरीफ रखें हुकूमत चलाएं, हम आज भी आपकी खिदमत के लिए उसी तरह हाजिर है जैसे पहले थे। और दो बातें उन्होंने की, देखिए वो आपकी बादशाह जो थी वो कितनी आलीशान थी, इस कदर काबिल कदर थी, दूर दूर तक आपका डंका बजता था, आपका हुक्म चलता था। अब आप किस खस्ता हालत में हैं, न घर है न दर है, जंगल में आप हैं जहां आराम रहा था कोई सामान ही नहीं। जिस वक्त ये बात कह रहे थे हजरत अपनी गुजड़ी सोई से सी रहे थे, पट रही हुई कहीं से तो सी रहे थे हजरत, लेकिन हजरत आपके पास तो सीने के लिए भी कोई नहीं, जहां जब हजारों सीने वाले आपके सामने हाथ बांध के खड़े होते थे। आज तक कभी आपने अपने सूर्य के नाक में धागा भी ना पिरोया होगा, आज खुद ही पिरोना पड़ रहा है, खुद ही अपनी गुजरी को सीना पड़ रहा है। तो हजरत ये हालत अच्छी है, वो हालत अच्छी थी। दूसरे ये कहा कि हजरत आपके पास कोई सवारी नहीं, जंगल में भी आदमी चलना ही पड़ता है, कहीं आना पड़ता है कहीं जाना पड़ता है। आपका तो वहां पर यह शाही मिजाज था कि आपके अस्पताल में एक से एक आला घोड़ा होता था, आपके पास ये के बाद दीगरे घोड़े लाए जाते थे, आप नापास करते थे, ये नहीं भी दूसरा लाओ, ये नहीं जाओ भी दूसरा लाओ, ये मतलब एक दूसरा लाओ। जब कहीं जाकर के आपको कोई घोड़ा पसंद आता था उस पर आप सवारी फरमाते, आज एक भी घोड़ा है न घोड़ा न घोड़े न घोड़े का बच्चा कुछ भी नहीं है। लेकिन चूंकि सुल्तान इब्राहिम बिन अदहम रहमतुल्लाह अलैह को बातनी बादशाहत हासिल हो गई थी, इसलिए हजरत खामोश रहे। लेकिन हजरत ने एक करामत दिखाई और घोड़े की बात का जुबानी जवाब दिया, समझने का है तवज्जो दे। हजरत ने करामत तो ये दिखाई कि वो सुई जो लोहे की थी और जंग आलू थी पुरानी थी, उसको आपने हाथ में लिया और समंदर में फेंक दिया, दरिया में फेंक दिया, और फेंक करके मछलियों को हुक्म दिया कि मेरी सुई वापस लो। हजमान रोमी रहमतुल्लाह फरमाते हैं कि जो ही हजरत ने अपनी सुई वापस तलब की तो जहां तक नजर जाती थी उस दरिया में सबके मछलियों के मुंह बाहर निकले हुए थे, हर एक की उम्र सोने की सुई थी, हर एक की दरखास्त कर रहे थे कि यह हजरत ये सुई आप ले लीजिए। एक ने एक सुई फेंकी थी वो भी लोहे की और वही पुरानी, उसके बदले 1,00,000 सुइयां सामने आ गई और मछलियां खुद पेश करने लगी हजरत की। उन्होंने मुझे ये नहीं चाहिए भाई, ये तो सोने की, सोने का इस्तेमाल करना तो जायज नहीं है मर्द के लिए, सुई धागा भी सोने का इस्तेमाल करना जायज नहीं है। मुझे ये नहीं चाहिए, मुझे तो अपनी वाली चाहिए जो मैंने खुद फेंकी है दरिया में। तो एक छोटी सी मछली ने किनारे से मुंह निकाला और उसके जुबान उसके मुंह में वही मछली थी, वही सुई थी जो हजरत ने फेंकी थी। हजरत ने हाथ कुछ यूं क्या उसके मुंह से दे दी। ये है बात नहीं, वो सल्तनत जो अल्लाह ताला अपने नेक बंदों को अता फरमाते हैं, जिस पर जाहिर की सारी हुकूमत कुर्बान। वजह की ये दिलों पर हुकूमत है, वो डंडे के जोर से हुकूमत है। दुनिया की हुकूमत डंडे के जोर पर है। अब चाहे आवाम डंडा मार करके हुकूमत को झुका ले और चाहे हुकूमत मार करके आवाम को अपने ताबे कर ले, है दिल से नहीं। मौजूदा हुकूमतें जो है दिल से नहीं है, जबरदस्ती है, जिसकी कोई हरकत नहीं। इसलिए कि दिल से तो हर एक दूसरे को गाली दे रहे, एक दूसरे को सुरवार ठहरा रहे। ताबेदारी नहीं है, फर्माबरदारी नहीं है, हरकत में कोई मोहब्बत नहीं है, बस जोर जबरदस्ती की हुकूमत है। तो आमतौर पर जो जाहिरी हुकूमतें होती हैं वो जबरदस्ती की होती हैं। जब तारीफ पढ़ लो, इस बादशाह ने उसे कतल किया उसकी जगह बैठ गया, उसने इसे कतल किया उसकी जगह बैठ गया, उसने बेटे को कतल कर दिया उसकी जगह बैठ गया, बेटे ने बाप को कतल कर दिया उसके। तारीफ में आपको यही नजर आएगा बस, आज भी यही हो रहा है। तो हजरत इब्राहिम बिन अदम रहमतुल्लाह अलैह ने इस काम से बता दिया कि वो हुकूमत थी वो जबरदस्ती की, वो दो पैसे की भी नहीं थी। असल हुकूमत तो ये कि जो इंसानों नहीं जानवरों पर भी है, और ये मिन जानिब अल्लाह है, मेरी तरफ से नहीं, ये बेहतर है वो बेहतर है। सबक सिखा दिया था कि भाई ये हुकूमत जो दिलों पर है मोहब्बत की वजह से है, लिल्लाह फिल्लाह, ये बेहतर है उससे जो जोर जबरदस्ती से हो और दुनिया की खातिर हो। दूसरी बात ये फरमाई, क्योंकि मेरे पास तो पहले से ज्यादा बेहतरीन चार घोड़े हैं। पहले जो मेरे अस्पताल में सैकड़ों घोड़े होते थे, उसके मुकाबले में मेरे पास चार पांच घोड़े हैं, और वो ऐसे लाजवाब है कि वो सारे में अस्तबल के घोड़े उसके आगे बेहसियत और बेकीमत है। सुनकर के यूं देखने लगे, जब यहाँ तो एक घोड़ा नजर नहीं आ रहा, अस्तबल कहाँ है, घोड़े कहाँ है, कहीं कुछ नजर नहीं आ रहा। फरमाया जुबान से फरमाया कि भाई उन घोड़े जो है वो स्पेशल है, नजर नहीं आते। फिर बताया कि देखो भाई, एक तो मेरे पास सबर का घोड़ा है, जब मुझे कोई तकलीफ पेश आती है, कोई सदमा पेश आता है, कोई गम पेश आता है, कोई बीमारी पेश आती है, तो फौरन मैं सबर के घोड़े पे सवार हो जाता है, वो दौड़ाता रहता हूँ, अल्लाह ताला के कुर्ब का दर्जा हम रास्ता तय करता रहता हूँ। और फिर जो ही मुझे कोई नेमत मिलती है तो मैं दूसरा घोड़ा मेरे पर शुक्र कर फौरन शुक्र घोड़े पे सवार हो जाता हूँ, फिर उसको दौड़ाता हूँ, और अपने रब का जो मकान कुर्ब का रास्ता है वो घोड़े को सड़ पर दौड़ाते हुए तय करते रहता हूँ। और जब मुझे मिन जानिब अल्लाह कोई हुक्म मिलता है कि ये हुक्म बजा लाओ, तो मैं इताअत घोड़े में बैठ जाता हूँ और इताअत में मशहूर हो जाता हूँ, इस तरीके से अपना सफर तय करता रहता हूँ। और जब कोई काम नहीं होता तो मैं जिक्र घोड़े में बैठ जाता हूँ और अपने रब को याद करता रहता हूँ। और जब ये चारों घोड़े में इस्तेमाल कर लेता हूँ तो आफियत में आ जाता हूँ, सुकून मिल जाता है, चैन नसीब हो जाता है, राहत नसीब हो जाती है, जिसमें शुक्र सब्र भी जमा है, शुक्र भी जमा है, इताअत भी जमा है, तो मैं आफियत घोड़े पर बैठ जाता हूँ। इन घोड़ों पर मैं सवारी करता हूँ, ये है मेरे पांच घोड़े, ये चार घोड़े हजरत आप घोड़े वाकई सैकड़ों घोड़ों से बढ़कर है, क्योंकि वो दुनियावी घोड़े हैं, ये आखिरती घोड़े, ये जिस्मानी घोड़े थे, ये रूहानी घोड़े हैं, और रूह जिस्म से अफजल, लेकिन रूहानी घोड़े जिस्मानी घोड़ों से बढ़कर। वो सब सलाम करके वापस और हजरत अपना तबलीग का फरीजा अदा करके फारिग हुए। तो ये जो अल्लाह ताला का दीदार है ना जन्नत के अंदर, वो इससे बड़ी कोई नेमत नहीं। اللہ ہم سب کو ایک بار نہیں بس ہزاروں بار نصیب فرمائے اور ہمیشہ نصیب فرماتے ہی رہے. تو تیرے دیکھنے کی جو آس ہے یہ زندگی کے احساس ہے. دوسرا شعر ہے, وہ اتنے قریب تھے کہ دل ہی میں مل گئے, وہ اتنے قریب تھے کہ دل ہی میں مل گئے. میں تو چلا تھا دور کا سامنا کیا, میں سوچا پتہ کیسے ملیں گے, کب ملیں گے, کہاں ملیں گے, کیسے ملیں گے, وادی میں, آبشار میں, جنگل میں, کوہ سار میں, مجھ کو تیری تلاش. وادی میں, آبشار میں, جنگل میں, کوہ سار میں, مجھ کو تیری تلاش. اے عشق کہیں لے چل, یہ دیر و حرم چھوڑے, ان دونوں مکانوں میں جھگڑا نظر آتا ہے. تو اتنے قریب تھے کہ دل ہی میں مل گئے, ورنہ تو میں چلا تھا دور کا سامنا کیے ہوئے. لیکن اس کے لیے رضوی صاحب فرماتے ہیں, یہ حجاب اٹھتا ہے لیکن مرشد کامل کے پاس, یہ حجاب اٹھتا ہے لیکن مرشد کامل کے پاس. جو دل میں ہے نا, تو دل میں ہونے میں ہمارے درمیان پردہ ہے, وہ ہماری نافرمانی کا پردہ ہے. وہ حجاب اٹھتا ہے لیکن مرشد کامل کے پاس. کیا کہا, کیا وہ کبھی آتے نہیں ساحل کے پاس, پھر جو ذکر و فکر کی دھڑکن ہے کیسی دل کے پاس, وہ تو رہتے ہیں ہمیشہ سب کے جانو دل کے پاس, وہ تو رہتے ہیں ہمیشہ سب کے جانو دل کے پاس. یہ حجاب اٹھتا ہے لیکن مرشد کامل کے پاس. ڈوبنے کا خوف کیسا با مدب شاید نہ ہو, وہ اگر دیکھا کرے رزمی اگر ساحل کے پاس. تو جنت میں جب سب چلے جائیں گے, تو عام طور پر تو ہفتے میں ایک دن, وہ بھی جمعے کے دن, اور اس وقت جب دنیا میں جمعے کی نماز ہم پڑھا کرتے ہیں, حکم ہوگا کہ سارے جنتی اپنے اپنے محلات سے, اپنے اپنے حویلیوں سے, اپنے اپنے مکانات سے میدان مسجد میں جمع ہو جائیں. میدان مسجد جنت میں ایک میدان کا نام ہے, اور اس کو مسجد اس لیے کہتے ہیں کہ وہ اعمال کے بدلے میں جو نعمتیں بندوں کو ملیں گی اس سے علاوہ زائد نعمتیں. میدان مسجد کی حاضری جنت کی دیگر نعمتوں پر اضافی نعمت ہے. یہ یوں کہتے ہیں کہ اس لیے اس کو مسجد کہتے ہیں کہ یہاں سب سے بڑی نعمت اللہ تعالیٰ کی زیارت ہونے کی نصیب ہوگی. تو سب کو حکم ہوگا, سب لوگ میدان مسجد میں جائیں, وہاں پر لا تعداد بے شمار کرسیاں ہوں گی, بیٹھنے کی جگہ ہوں گی, اور سارے انبیاء علیہم السلام اور ان کے امتی اپنے اپنے درجوں کے اعتبار سے اس میدان میں جا کر اپنی اپنی جگہوں پر بیٹھیں گے, اور ان کے بیچ میں ایک تخت بچھایا جائے گا جہاں اللہ جل شانہ کی زیارت ہوگی. جب سب لوگ وہاں بیٹھ جائیں گے تو پھر اللہ تعالیٰ پہلے پردے میں کلام فرمائیں گے اور سلام فرمائیں گے, اور پھر کہیں گے بھائی مانگو تم مجھ سے کیا مانگتے, تو سب کہیں گے کہ اللہ ہمیں اپنی رضا عطا فرما دے. یا اللہ سب کہیں گے اللہ اپنی رضا خوشنودی عطا فرما دے. فرمایا بھائی میری خوشنودی سے تو تم جنت میں آئے, اگر میں تم سے راضی نہ ہوں تو جنت میں تم کیسے آئے. یعنی یہ نعمت تو میں نے دے ہی دی تم کو, میں تم سے راضی ہو گیا, تم مجھ سے راضی ہو گئے, تبھی تو تم جنت میں آئے ہو, ورنہ جن سے ناراض ہو ان کو دیکھو جاننا میں چل رہے. لہذا مانگو کچھ اور مانگو. تو حدیث میں آتا ہے اس وقت لوگ علماء سے رجوع کریں گے, کیونکہ وہاں بھی یہ رہنمائی کرے گی, ان سے پوچھیں گے اب کیا مانگے اللہ پاک سے, جنت بھی دے دی, جنت کی نعمتیں بھی دے دی, اور پھر اللہ تعالیٰ نے اپنی رضا بھی دے دی, مقام رضا بھی دے دی, اب کیا باقی رہ گیا. تو علماء فرمائیں گے اللہ تعالیٰ کا دیدار باقی ہے, اب اللہ تعالیٰ سے درخواست کرو ہمیں اپنا جلوہ دکھا دیں, اپنی زیارت کرا دیں. وہ جلدی سے سب کے سب یہ مانگیں گے اللہ تعالیٰ سے. تو پھر اللہ تعالیٰ کے اہل جنت کے درمیان جو پردہ حائل ہوگا وہ ہٹایا جائے گا, تو پھر اللہ تعالیٰ کو ہم اپنی آنکھوں سے دیکھیں گے ان شاء اللہ. صاحب نے پوچھا اچھی طرح بھی دیکھ پائیں گے یا نہیں. ہمارے جیسے چودہ رات میں چاند دیکھتے ہو اور جون جولائی میں دوپہر کو سورج دیکھتے ہو, اس طرح تم اللہ تعالیٰ کو آیانا دیکھو گے, دو بدو اللہ پاک کو دیکھو گے, اللہ تعالیٰ تم سے خود بات کریں گے. اور ہر ایک کی طرف متوجہ ہوں گے, اس کو خصوصی موقع اللہ تعالیٰ عطا فرمائیں گے. تو علماء نے لکھا ہے کہ جب جنتیوں کو اللہ تعالیٰ کی زیارت ہوگی تو پہلے اس جنت کی نعمتوں میں غرق ہوں گے, اور ایک سے ایک اعلیٰ درجے کی نعمت ان کو جنت میں ملی ہوئی ہوگی, لیکن اس جنت کی ساری نعمتیں بھول جائیں گے, اور وہ سارے کے ساری نعمتیں ان کے لیے مٹی کے برابر ہو جائیں گی, اور اللہ تعالیٰ کی زیارت کا جو مزہ ہوگا, اس کی جو لذت ہوگی وہ اتنی لذیذ ہوگی کہ بیان سے باہر. ساری نعمت جنت کی نعمتیں ہیٹ ہو جائیں گی اس نعمت کے آگے, سب کو بھول جائیں گے وہ اللہ تعالیٰ کی جب زیارت کریں گے. جب اللہ تعالیٰ جب تک اللہ پاک چاہیں گے اپنے زیارت کریں گے, پھر پردے میں ہو جائیں گے. یہ جمعے کے دن جس وقت دنیا میں ہم جمعے کی نماز پڑھتے ہیں اس کا اللہ تعالیٰ ایک اندازہ عطا فرمائیں گے, اس وقت وہ کرے گی. اور خاص طور سے جو آدمی جمعے کی نماز پڑھنے کے لیے جلدی جاتا ہے وہ زیارت کرنے والوں میں آگے بیٹھے گا. اس لیے ہمارے سب کے اختیار میں وہی نہیں ہے, اس کی یہی مشق کریں, اس کی کوشش کریں کہ زوال سے پہلے مسجد میں جلد سے جلد پہنچنے کی کوشش کریں. چنانچہ حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے یہ معمول تھا کہ وہ جمعے کی نماز پڑھنے کے لیے سب سے پہلے مسجد میں قدم رکھتے تھے, ان کا یہ معمول تھا. تو ایک دن مسجد میں داخل ہوئے تو کیا دیکھتے ہیں کہ تین آدمی ان سے پہلے مسجد میں جا کر پہلی صف میں پہنچ گئے اور یاد الہی میں مشغول ہوئے. تو آپ کو بڑا افسوس ہو, لیکن افسوس کے بعد پھر انہوں نے اپنے دل میں کہا اور زبان سے بھی کہا, خیر چوتھے بھی زیادہ دور نہیں ہے. تو ان کے جو ساتھ تھا ان کا شاگرد یا خادم, اس نے حضرت آج دو باتیں عجیب دیکھی تھیں. ایک تو یہ کہ دروازے پہ کھڑے ہو کر آپ نے آہ بھری, ہاں آئے کہا آپ نے, جس سے معلوم ہوتا ہے کچھ صدمے کی بات پیش آئی. دوسرے کہ آپ نے یہ بھی کہا کہ چوتھے بھی کچھ دور نہیں ہے, یہ کیا بات, میرے سمجھ میں نہیں. انہوں نے یہ کہا کہ میں نے حضور سے یہ بات سنی ہوئی تھی صلی اللہ علیہ وسلم کہ جو آدمی جمعہ کی نماز پڑھنے کے لیے سب سے پہلے جائے گا جنت میں میدان مسجد میں اللہ جل شانہ کی زیارت کرنے والوں میں سب سے آگے بیٹھے گا. جب سے میں نے یہ بات سنی تھی اس سے میں نے اس بات کا معمول بنایا ہوا کہ میں کوشش کرتا تھا کہ جمعہ کے دن سب سے پہلے میں ہی مسجد میں داخل ہوں. اور میرے راستے سے یہ معمول چلا رہا تھا, آج یہ معمول ٹوٹ گیا. جب میں مسجد میں آیا تو دیکھا تین آدمی مجھ سے پہلے مسجد میں پہنچے ہوئے, تو مجھے اپنے اس معمول کے ٹوٹنے پر افسوس ہوا, اس لیے میں نے آیا. لیکن پھر میں نے اپنے دل کو تسلی دینے کے لیے کہا کہ خیر چوتھا بھی زیادہ دور نہیں ہے, چوتھے نمبر پہ بیٹھا تھا پھر تو آگے بیٹھا, ہزاروں لاکھوں تو پھر بھی پیچھے ہی ہوں گے. اس لیے میں نے اپنے دل کی تسلی کو یہ بات تسلی کی نہیں بات کہی. لہٰذا بھائی یہ ہمارے سب کے اختیار میں ہے کہ جس طریقے سے دیگر فرائض واجبات ادا کرتے رہے اور ہمیشہ کرتے رہے یہ صبر ہے, اور جتنی نعمتیں ملی ہوئی ہیں ان پہ شکر کرتے رہے یہ شکر ہے. اس کے ساتھ ساتھ جمعے کے دن اس بات کی کوشش کریں کہ جمعے کی نماز پڑھنے کے لیے زوال سے پہلے پہنچنے کی کوشش کریں, اور جتنی جلدی ہو سکے مسجد میں پہنچنے کی کوشش کریں. وہاں جا کر کے کوشش کریں کہ امام کے دائیں جانب یا امام کے پیچھے یا امام کے دائیں جانب صف اول میں ہمیں جگہ ملے, اور وہاں پر جب تک مکروہ اور ممنوع شروع نہ ہو نوافل پڑھتے رہیں, تسبیح پڑھتے رہیں, تلاوت کرتے رہیں, یاد الہی مشغول رہیں, دنیا کی باتیں نہیں کریں. گناہ کی باتیں تو ویسے ہر جگہ ناجائز ہے, مسجد میں تو بدرجہ ہونا ناجائز ہے, گناہ کی باتیں تو ختم نہیں کریں. یہ میں اس لیے کہہ رہا ہوں کہ ہماری عادت پوری پڑی ہوئی ہے, ہم جیسے مسجد سے باہر دنیا کی باتیں کرتے ہیں اور گناہ کی باتیں کرتے ہیں تو مسجد پہلے چل جائیں گے, وہاں بھی ہماری یہ خبیص عادت جو ہے وہ ہمیں گناہ میں مبتلا کر دیتی ہے. وہاں بیٹھ کر کے بھی ہمارا عبادت میں دل نہیں لگتا, ذکر میں دل نہیں لگتا, تسبیح میں دل نہیں لگتا, نوافی کو دل نہیں جاتا, وہاں بھی ادھر ادھر یار ڈھونڈیں گے, کرسی والے کو ڈھونڈیں گے اور نیچے والے کو ڈھونڈیں گے, اور یاد راستے ادھر بیٹھے ہیں پھر دیر ہے کافی, ادھر ادھر کی دنیا جا کے باتیں کریں گے بیٹھ کر. ارے بندے خدا, خدا کے گھر میں تو خدا کی باتیں کرنی چاہیے, وہاں اپنی باتیں کے اندر کیا مطلب ہے. لیکن مسجد خادموں کا بھی یہ حال ہے, مسجد کے پہلے آنے والوں کا بھی یہ حال ہے कुछ पहने आने वाले बुढ़े होते हैं, कुछ पहने आने वाले जवान होते हैं, बस इनका बहुत कम कोई इबादत पे लगता है, वरना वहां बैठ करके भी दुनिया जहां की बातें होती हैं, फजूल और लायानी बातें मस्जिद में होती हैं। इससे बचे ये तो गुनाह है, इससे थोड़ी अल्लाह ताला को हासिल होगा और इससे थोड़ी अल्लाह ताला की रजा हासिल होगी। ये तो ऐसा हदीस में आता है कि जो आदमी मस्जिद में बैठकर दुनिया की बातें करता है उसे गुनाह है, ऐसे उसकी नेकियां इस तरह जलकर खत्म होती है जैसे आपसे लकड़ी जलकर खत्म होती है। इसलिए मस्जिद में जाए तो इबादत की नियत से जाए, अगर ममनू वक्त ना हो तो नवाफिक पढ़े, सलाह तस्वीर पढ़े, सोए कह पढ़े, नुरुशीफ कसर से पढ़े और पहले सब में पढ़े और खुतबा तवज्जो सुने और नमाज पढ़ के आराम से अपने घर आ जाए। बहरहाल भाई जन्नत में अल्लाह ताला की ज्यारत ये है असल, और वो चूंकि अल्लाह ताला की रजा पर मौकूफ है इसलिए अल्लाह की रजा मतलूब है, और चूंकि वो जन्नत में जाने पर मौकूफ है इसलिए जन्नत भी मतलूब है, और जन्नत नेक अमल पर मौकूफ है इसलिए नेक अमल करना मकसूद है, और नेक अमल सही इल्म पर मौकूफ है इसलिए सही इल्म भी मतलूब है, नेक सोहबत पर मौकूफ है इसलिए नेक सोहबत इख्तियार करना भी जरूरी है, सब्र शुक्र भी इसके बगैर नहीं है। सब्र करेंगे, शुक्र करेंगे, सारी जिंदगी करेंगे तब जाकर के इंशाल्लाह ताला ये नेमत नसीब हो। ये मुश्किल नहीं है, इंतहाई आसान है, बस हमें तीन काम करें हम कसरत से, बस एक तो किसी अल्लाह वाले की सोहबत में रहे, क्योंकि नेक सोहबत में रहने से मुश्किल भी आसान है और नहीं तो आसान भी मुश्किल है। दूसरे अल्लाह ताला के जिक्र कसरत से करें, जिक्रुल्लाह कसरत से करें, ये भी कहने को तो मैंने कह दिया आपने सुन लिया, लेकिन इसके सही माने में तौफीक होती किसी अल्लाह वाले की सोहबत में बैठने से, क्योंकि वो हर वक्त अल्लाह के जिक्र में मशगूल रहते हैं, हर वक्त जब अल्लाह के जिक्र में मशगूल रहता है तो जो उनके पास बैठता है वो भी फिर जाकिर बन जाता है, अल्लाह का जिक्र करने की उसे भी तौफीक हो जाती है। और तीसरा काम है सब्र शुक्र, सब्र शुक्र की आदत डालें, इसके लिए कोशिश भी करें दुआ भी करें, अल्लाह ताला मुझे भी और आपको भी नसीब फरमाए। तो एक सब्र का मौका हदीस में बयान किया गया, अटक अटक कर कुरान शरीफ पढ़ने की मशक्कत, अटक अटक कर पढ़ने की कुरान शरीफ पढ़ने की मशक्कत बर्दाश्त करना। आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स कुरान शरीफ पढ़ता हो और उसमें अटकता हो और वो उसको मुश्किल लगता हो तो उसको दुगना सवाब मिलेगा, तो उसको दुगना सवाब मिलेगा। एक तो कुरान शरीफ पढ़ने का, कुरान शरीफ चाहे रवानी के साथ पढ़ो चाहे अटक अटक के पढ़ो, है तो कुरान शरीफ, हर सूरत में इसका सवाब मिलता है, तो एक तो कुरान शरीफ पढ़ने का सवाब मिलेगा, दूसरे कुरान शरीफ अटक अटक का पढ़ने में जो उसको मशक्कत हो रही है और जी चाह रहा है कि मैं न पढ़ू, जी चाह रहा है कि मैं छोड़ दूं लेकिन फिर भी पढ़ रहा है, तो ये जो इसको इजाफी मशक्कत हो रही है और दुश्वारी हो रही है इसका अलग सवाब मिलेगा इंशाल्लाह। तो जैसी मशक्कत वैसी अजर, जैसे कुर्बानी वैसी मेहरबानी, तो वही जो कॉन्शियो अटक अटक के पढ़ता है उसकी डबल मेहनत है, एक तो मशक्कत हो रही है उसको पढ़ने में दुश्वारी हो रही है, दूसरे कॉन्शियो पढ़ रहा है तो उसकी दुगनी मशक्कत है, इस बिना पर उसको दुगना सवाब मिलेगा। और जो हाफिज पक्का और रवानी के साथ उसको कॉन्शियो याद है तो वह तो देख के भी रवानी से पढ़ेगा, जुबानी भी रवानी पढ़ेगा, तो वहां मशक्कत नहीं है, उसकी मशक्कत पहले हो चुकी है, इसे वो सवाब मिलेगा पहली मशक्कत का, यहाँ अकेला सवाब मिलेगा उसको। लिहाजा अब कोई बूढ़ा आदमी ये नहीं कहे भाई मैं तो बूढ़ा तोता हूं मैं क्या कुरान शरीफ पढ़ू, आमतौर पर जिनकी दाढ़ी सफेद हो जाती है ना जब वो किसी खाले साहब से अपने कुरान शरीफ की इसलाह करने के लिए जाते हैं तो उनसे बात हरूफ सही मकसद से निकलते नहीं, जरे कोशिश करते हैं फिर नहीं निकलता, कोशिश करते हैं तो बाद उनमें से हिम्मत हार देते हैं, वो कहते हैं भाई हम तो बूढ़े तोते हैं भाई, हम तो बूढ़े हो गए हमारी जुबान क्या पलटेगी, नहीं पलटेगी जरूर पलटेगी, नहीं पलटे तो भला से न पलटे, हमारा काम तो मेहनत करना है और कोशिश करना है और मशक्कत बर्दाश्त करना ही करना है, इसी कहते हैं सबर। और फिर जब फजीलत ये आ गई कि दुगना सवाब मिलेगा तो फिर तो नफा बढ़ गया, नहीं बढ़ गया तो वही देखो इधर थोड़ी सी मशक्कत और उधर नफर ज्यादा, तो इस नफे खातिर तो सारी रात आदमी जाने के लिए तैयार हो जाता है, जिसको गहरी नींद आती हो और सारी रात वो सोए गुजारता हो और उसको रात को 12 बजे जागना इंतहा मुश्किल होता हो, उससे कह दो सुबह 1 लाख रुपया तैयार है। सुबह जिसने तहज्जुद की नमाज पढ़ी और फजर की नमाज जमात से पढ़ी, 1 लाख का चेक ये रखा हुआ, आपके वस्तु ले जाना, ऐलान होती है सारे के सारे में, अभी से सब बांधनी। इन्होंने 1 लाख नहीं छोड़ने, क्या हुआ 1 लाख तो मिल ही जाएगा, तुम्हें ऐलान है 2 लाख का, तो इससे भी ज्यादा तैयार हो जाएगा सब। कहते रात दिन बराबर आई नहीं रात हमारे ऊपर, दिन ही दिन में रहे हम, क्यों 2 लाख मिल रहे थे, 2 लाख की आखिरत के मुकाबले में कोई हकीकत ही नहीं है। तो जब उसके खातिर हम सैलान जा सकते हैं तो ताजुद पढ़ने के लिए 1 घंटा उठना क्या मुश्किल है। इसलिए जितने भी बूढ़े हैं, जितने भी कमजोर हैं, ज़ईफ हैं, और वो चाहते हैं कि उन्हें कुरान शरीफ तजवीद के मुताबिक दुरुस्त और सही हो जाए, तो वो जवानों से ज्यादा हिम्मत करें और सवाब पे नजर रखें बस, और सब सवाब है ही मकसूद और मतलूब, उससे बढ़कर अल्लाह ताला की रजा है, उसके नतीजे में अल्लाह ताला की ज़ियारत है। तो ये तो ऐसी बड़ी नियमतें हैं कि ये दुनिया की मशक्कतें क्या हैसियत रखती है उसके आगे, तो जुबान का अटकना कौन सा दुश्वारी का भाई है। अरे भाई हमारे हजरत रहमतुल्लाह की बात अपने दिल पे लिखो, हमारे हजरत रहमतुल्लाह की बात हम दिल पे रखें कि भाई कुरान शरीफ खत्म करने की चीज नहीं है, उम्र इसमें खत्म करने की चीज है। सुभानअल्लाह सुभानअल्लाह। लिहाजा सारी जिंदगी अगर हमारा वाद ना निकले तो परवाह नहीं, सारी उम्र हमारा सीन और स्वाद का फर्क ना हो, हासिल ना हो तो परवाह नहीं, कोशिश करते रहो, अपनी उम्र लगाते रहो, लगते लगते या तो यहाँ पूरा सही हो जाएगा वरना फिर आगे भी सही हो जाएगा। आगे वाली बात बताता हूँ, हजरत हारी रहमतुल्लाह अलैह के जो सबसे आखिरी खलीफा गुजरे हैं वो हजरत मौलाना अबरारुल हक साहब रहमतुल्लाह अलैह गुजरे हैं, हरदोई वाले, अब उनका भी इंतकाल हो चुका है। वो भी एक दफा दारुल तशरीफ लाए, कराची में आए, फिर हजरत मौलाना हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह उनके खलीफा मुजाज हैं और उनसे बड़ा उन्होंने इस्तिफादा किया है, तो वो ही लेकर आए थे, तो दारुल भी आए, मैंने कहा उनके बहुत से मवाइल भी सुने, एक बात में परशियत के फजाइल पर उन्होंने ये बयान फरमाया कि देखो भाई लोग ये कहते हैं खासतौर से बड़ी उम्र वाले कहते हैं भाई अब हम हिफ्ज कैसे कर सकते हैं, है ही नहीं वादी, जो मशहूर लोग हैं मसरूफ लोग हैं जो बेचारे उनको पढ़ने का देख कर ही पढ़ने का मौका नहीं मिलता, तो वो कहते कौन सी हिफ्ज करना बड़ा मुश्किल है। तो मैं उन्हें तरकीब आसान तरकीब में बताता हूँ, मैं आसान करके बतलाता हूँ, फिर वही है कि तुम बस एक आयत या आधी आयत या पाओ आयत बस याद करना शुक्र रोजाना, ये भी मुश्किल हो तो बस एक कलमा अल्हम्दुलिल्लाह रब्बिल आलमीन अल्हम्दु 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 से भी तैयार रब है ना, आगे रब 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 तस्वीर पढ़ लो इसकी तो पहले से याद अल आलमीन अल आलमीन अल आलमीन अल आलमीन अल आलमीन याद करो, फिर 2-3 दिन में, 1 दिन में अलहमद याद किया, फिर 2 दिन रब याद किया, फिर अल आलमीन याद किया, 3 दिन के बाद अलहमदुल्लामीन एक याद आई एक आई याद हो नहीं भाई। हालत ये फरमा अगर किसी को एक लफ्ज 1 दिन में याद ना हो 2 दिन में करो, 2 दिन में याद नहीं करो 3 दिन में, 3 दिन में याद ना करे हफ्ते भर में करो, हफ्ते में याद ना हो तो 10 दिन में करो, इसकी परवाह नहीं करो कि भाई कितने दिन लग रहे हैं, तुम याद करो, तो एक हरफ याद करो इसी तरीके से, आधी आयत का समझ लो इसी तरीके से, पूरी आयत का बस एक आयत याद करो, चाहे 1 दिन में याद हो, चाहे 1 हफ्ते में याद हो, चाहे 10 दिन में याद हो, चाहे 1 महीने में याद हो, परवाह नहीं 1 साल में याद हो, बस तुम याद करते रहो। अब क्या होगा, अब 2 बातें, या तो जिंदगी में कुरान शरीफ पूरा हो जाएगा मकसद हासिल, अल्लाह का शुक्र अदा करो, वैसे भी शुक्र अदा करो जितना जितना याद होता जाए, और ना हो तो भी याद करते रहो याद करते रहो। यार पहले सोचते हैं कि जिंदगी में पूरा होगा या नहीं होगा, अगर ना हो तो गम नहीं करो, इसलिए कि जब तुम कब्र में जाओगे और कुरान शरीफ दुनिया से याद करते हुए गएगे तो अल्लाह ताला तुम्हारा उस्ताद एक फरिश्ता तुम कदर करते, वो तुमको कब्र के अंदर कुरान शरीफ यूज करवाएगा, और जो कुरान शरीफ तुम्हारा देंगे वो पूरा करवाएगा, तो जब कयामत होगी तो हाफिजों में तुमको उठाया जाएगा। अब तो हम सभी हिफ्ज कर सकते हैं मखलूस, और एक बहुत तरकीब है कुरान शरीफ हिफ्ज करने की, कभी नाजरा खा तो सभी होंगे ना इंशाल्लाह, नहीं तो भी नाजरा तो पढ़ना जरूरी है। हम में से जो भी मर्द या औरत ऐसी है कि उसको कुरान शरीफ नाजरा नहीं आता तो नाजरा जरूर पढ़े, और तजवीज से पढ़ने की कोशिश करे क्योंकि ये जरूरी है। इसके बाद अब नाजरा ही पढ़ते हो बगैर वो हिफ्ज की नीयत से कि मैं नाजरा पढ़ रहा हूँ जुबानी याद करने की नीयत से। हकीकत यह है कि जुबानी में पहले देख ही पढ़ना पड़ता है, बिन देखे आदमी नाबीना तो हाफिज हो जाता सुन सुन के, लेकिन जो नाबीना नहीं है वो तो भी पहले देख के ही रखते हैं फिर बाद में बंद करके उसको पढ़ते हैं। तो आप बस इसी नियत से पढ़ा करो, रोजाना एक पारा पढ़ना है आधा पारा पढ़ना है, बस ये नियत अल्लाह में हिफ्ज की नियत से पढ़ो, तो ये भी हिफ्ज करने की तरकीब है और ये भी उसके अंदर दाखिल है। लिहाजा भाई कुरान शरीफ है हम सबको आना चाहिए, और नाजरा आ जाए तो फिर नाजरा हिफ्ज की नियत से पढ़ते रहे, और जो आसान तरकीब मौलाना अमरारो साहब रहमत बतलाइए उसे भी याद रखें और हमारे हजरत की बात भी याद रखें, क्योंकि कुरान शरीफ खत्म करने की चीज नहीं है, हाँ अपनी जिंदगी इसमें खत्म करने की चीज है, तो इसके लिए जहन बना लें। तो ये उस फिर ये बात भी है कि जैसे अटक अटक के पढ़ने में हिफ्ज की याद करने में दुश्वारी होने में सवाब दुगना है, कुर्ब भी दुगना है, अल्लाह ताला कुर्ब इसमें ज्यादा होगा इंशाल्लाह ताला। जब कुर्ब ज्यादा होगा तो हमें तो और क्या चाहिए भाई, महबूब का कुर्ब मिल जाए बस यही है। यही आरज़ू है कि जाने मन तेरा नाम लेता हुआ मरूं, यही आरज़ू है कि जाने मन तेरा नाम लेता हुआ मरूं, तेरे कूचे में न सही मगर तेरे रह गुजर के मजा हो। तो हमें तो अल्लाह ताला महबूब है, बस बस उनके रजा मिल जाए, उनके कुर्ब मिल जाए, बस सब कुछ है। वो ना मिले तो कुछ भी नहीं, तो मिले तो कोई मर्ज नहीं और न मिले तो कोई दवा नहीं। तो अल्लाह ताला बस हमको अपना सच्चा पक्का ताल्लुक अता फरमा दे और सब्र शुक्र की हमेशा तौफीक अता फरमा दे। वाखिर दवाना मिला اللهم لك الحمد لا نسي سنا عليك أنت كما أثنيت على نفسك، اللهم لك الحمد لا نسي سنا عليك أنت كما أثنيت على نفسك، اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما، اللهم اغفر لنا وارحمنا، اللهم اغفر لنا وارحمنا، وعافنا واعف عنا، اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدي، إنك على كل شيء قدير. اللهم إنا نسألك من خير ما سألك منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم وعبادك الصالحين، ونعوذ بك من شر ما استعاذ منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم وعبادك الصالحين. يا أرحم الراحمين يا رب العالمين يا حبيب يا قيوم يا رب الإكرام، ہم سب کے اگلے پچھلے چھوٹے بڑے خفیہ علانیہ سارے گناہ معاف فرما، اللہ ہم سب کے اگلے پچھلے چھوٹے بڑے خفیہ علانیہ سارے گناہ معاف فرما، اور اپنی مرضیات پر ہمیشہ عمل کی توفیق عطا فرما، اپنی رضا کے مطابق عمل کرنے کی توفیق عطا فرما، دنیا و آخرت کی ہر خیر عطا فرما، ہر شر سے پناہ عطا فرما، ہمیشہ صبر و شکر کی توفیق عطا فرما، صبر و شکر کی ہمیشہ توفیق عطا فرما، ضرور بے ضرور یا اللہ ہمیں اپنی رضا نصیب فرما، اپنی ناراضگی سے ہمیشہ بچا کر رکھنا، ہمیشہ اپنی رضا اور جنت الفردوس عطا فرما، ہمیشہ اپنی ناراضگی دوزخ سے پناہ عطا فرما، یا اللہ ہمیشہ اپنی رضا اور جنت الفردوس عطا فرما، اپنی ناراضگی دوزخ سے پناہ عطا فرما، یا اللہ اپنی رحمت سے اپنے فضل سے مقام جنت نصیب فرما، مقام دوزخ سے اپنی پناہ عطا فرما، ہمیشہ اپنے مقام رضا عطا فرما، اپنی ناراضگی کے مقام دوزخ سے پناہ عطا فرما، یا اللہ جنت میں اپنے جمال جہاں آرا سے بار بار مشرف فرما، یا اللہ جنت میں اپنے جمال جہاں آرا کے زیارت سے مالا مال فرما، ہمیں بھی اور ہمارے گھر والوں، ہماری پوری نسل کو، ہمارے سارے احباب، تمام حاضرین و حاضرات کو جو جہاں جہاں یہ بیان سننا ہے، سبھی کو یا اللہ، یا اللہ جنت میں اپنی زیارت بار بار نصیب فرما، یا اللہ بار بار نصیب فرما، بار بار نصیب فرما، ان کاموں کی توفیق عطا فرما جو زیارت کرنے میں آپ کے سب سے زیادہ قریب کرنے والے ہیں، اور ان کاموں سے بچنے کی توفیق عطا فرما جو آپ کی زیارت سے محروم کرنے والے ہیں یا دور کرنے والے ہیں، یا اللہ، یا اللہ ہر خیر عطا فرما، ہر شخص سے پناہ عطا فرما، دنیا اور آخرت کی ہر خیر عطا فرما، ہر شخص سے پناہ عطا فرما، ہم سب کو، سب مسلمانوں کو عافیت دارین عطا فرما، عافیت دارین عطا فرما، عافیت دارین عطا فرما، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم، صلى الله تعالى على النبي الكريم محمد وآله وصحبه اجمعين، امين. Yeah.